सवाल करके ये जो बंदगी हम करते हैं जमातखाने के अंदर सब जमातों से मिलकर, क्या ये रूहानी तरक्की के लिए काफी नहीं है? तो इस सवाल का जवाब बड़ा सादा और आसान है। बोलिए, इबादत से उस हिस्से के इबादत को मदद मिल सकती है, लेकिन उस स्पेशल बंदगी से जो रूहानी तरक्की होती है वो तरक्की इससे नहीं होती है, क्योंकि बंदगी कई स्टेज पर है। इबादत सबसे नीचे गैर मुस्लिम की इबादत है, नॉन मुस्लिम की इबादत है, उसके ऊपर सब मुसलमानों की इबादत है, उसके ऊपर इस्माइलियों की इबादत है, उसके ऊपर अंबिया औलिया और हदीसी मोमिनीन की इबादत है, और ये बड़ा काम है और बड़े काम की इबादत है, और फरिश्ते भी इसी में शामिल है, पैगंबर वली फरिश्ता और हदीसी मोमिन, ये चार ग्रुप इस चौथी इबादत में शामिल है। ये इस कदर अजीम है और बड़ी है, बुलंद है, इसलिए ये जो इसके नीचे इबादत है ये दूसरे दर्जे की इबादत है, जो हम करते हैं इसके नीचे मुसलमानों की सब मुस्लिम की इबादत है, इसके नीचे सब मजहब वालों की इबादत है, कोई भी मजहब जो खुदा को मानता, तो ये दर्जेवार और ये सबसे ऊपर की इबादत, इसके ऊपर कोई इबादत नहीं, यहाँ पर खत्म है। बल्कि मुझे कहने की इजाजत है, इमाम की पर्सनलिटी में, इमाम की शख्सियत में, इमाम की हस्ती में भी एक ऑटोमेटिक इबादत चलती है, और वो भी यही है इस्मे आज़म की इबादत, वो ऑटोमेटिक है, जो इमाम के मुबारक माथे में और हेड में, यहाँ वो ऑटोमेटिक है। अब आइए इस इबादत का तरीका क्या है और इसने कामयाबी के राज क्या है, तो सबसे पहले इस इबादत में जो हिस्सा लेना चाहता है उसको चाहिए कि अपने आप को मोमिनी के औसाफ से आरास्ता करें, मोमिन में जो कुछ होना चाहिए वो उसमें हो और कोई कमी नहीं हो, बहुत सी खूबियां, बहुत सी सिफात, बहुत सी सलाहियतें, बहुत सी कुव्वतें जो मोमिन में होनी चाहिए, जिनका जिक्र फरामीन में है, इमाम की तालीमात में, पीरों के गिनानों में, कुरान में, दीन के बुजुर्गों की किताबों में है, वो सब सिफात मोमिन में होनी चाहिए, और सबसे बढ़कर मोमिन में ईमान की भरपूर मोहब्बत हो, क्योंकि यही मोहब्बत मोमिन के लिए नूर का काम देती है, लाइट का काम देती है, हकीकी इश्क रहनुमाई करता है, गाइड करता है, रास्ता बतलाता है, और दुनिया की ख्वाहिशात से मोमिन को महफूज रखता है इश्क, हकीकी इश्क। तो इसके लिए इसमें आजा का होना उस मोमिन के लिए जरूरी है जिसने सोचा है, जिसने तहिया कर लिया है, इरादा कर लिया है कि वो ये काम करे, और जिसमें हिम्मत हो वो जहाँ कर सकता है अपने नफ्स के खिलाफ, तो ऐसा मोमिन कामयाब हो जाए। सबसे पहले बेचने का तरीका है, बेचने का तरीका है, चुस्ती से न बेचे, चुस्ती से बेचे, दीवार के सहारे से न बेचे, अगर हो सकता है तंदुरुस्त है, बीमार नहीं है, बूढ़ा नहीं है, तो आराम से बेचे, जमीन पर बेचे, और बेचने का तरीका ये आराम से बेचना है, हाथों को उंगली को जरा फैला के घुटनों के ऊपर रखना है, सर को नहीं झुकाना है, आंखों को बंद करना है, कब्रान और मुंह को बंद करना है, और ये कुदरती पोजीशन हो, जो जिस्म की मशीनरी है उसके लिए वर्किंग पोजीशन हो, ऐसा नहीं हो कि सर लटक जाए, ऐसा नहीं हो कि आंखें खुल जाए, ऐसा नहीं हो कि हिले झूले, नहीं, खामोश, लकड़ी की तरह, मुर्दे की तरह खामोश, पता नहीं चले कि वो कहाँ है, मालूम न हो कि वो किस तरफ को बैठा है, जिस्म है या नहीं है, वो भूल जाए अपनी खुदी को, अपने आप को, सिर्फ उसमें एक चीज जिंदा रहे वो है यीशु, जिक्र, बाकी सब चीजें भूल जाए, अगर बीमारी है, मजबूरी है, तो किसी पर या सोफे पर भेज सकता है, दीवार से मदद ले सकता है, अगर ऐसी कोई मजबूरी नहीं है तो हिम्मत से बैठे, एक घंटे के लिए बैठना है, आप बावर करें, अगर मोमिन कोशिश करे और उसमें ईमान की मदद हो, तो एक वक्त ऐसा भी आएगा
جس نے کی روح کی طاقت آئے گی اور وہ اس کو اسی طرح سے سیٹ کر کے کب ڈالے گی. وہ محسوس کرے گا کہ روح کی طاقت آ گئی, روح اس کو چھوئے گی اور اس کو سنبھالے گی. تو ضرور یہ ہوگا. اس کے بعد وہ ایک گھنٹے کے لیے عبادت کرے اور عبادت سے پہلے تیاری کی بات بھی سنیں کہ کس قسم کی تیاری ہونی چاہیے. اور تیاری دو قسم کی ہے. اول یہ کہ اگر مومن نے مومنی کی تمام ایٹریبیوٹ صفات اوصاف مکمل ہیں تو اس کو کسی تیاری کی کوئی ضرورت نہیں ہے, وہ تیاری تیار ہے. اگر اس میں کچھ کمی ہے, مومنی کی صفات پوری نہیں ہے, تو اس کو 3:30 بجے سے 4 بجے تک تیاری کرنی ہوگی. اور اس تیاری میں یہ ہے کہ اپنے دل کو نرم کرنے کے لیے کوشش کرے, کیونکہ سخت دل روحانیت میں کامیاب نہیں ہو سکتا ہے. سخت زمین میں کوئی چیز نہیں اگتی ہے, نہ درخت اگتا ہے, نہ پھول, نہ ہو کوئی چیز پتھر کی طرح نہ ہو. خدا نے قرآن میں سخت دل کی مذمت کی ہے, یعنی خدا نے فرمایا ہے کہ جو دل سخت ہے پتھر کی طرح اس میں سکتی ہے تو اس میں کوئی فائدہ نہیں ہے. خدا نے بنی اسرائیل کے بارے میں یہ فرمایا ہے کہ ان کا دل سخت ہو گیا, پتھر کی طرح سخت ہو گیا, بلکہ پتھر سے بھی زیادہ سخت ہو گیا, کیونکہ پتھر بلندی سے جب گرتا ہے تو اس کے ٹکڑے ٹکڑے ہو جاتے ہیں اور پہاڑ سے چشمے یعنی فونٹین نکلتے ہیں, لیکن سخت دل سے کچھ بھی نہیں نکلتا. نرم دل رکھنے کے لیے ایمان کی ضرورت ہے, حقیقی محبت کی ضرورت ہے, ہمدردی کی ضرورت ہے. جس دل میں دوسروں کے لیے ہمدردی ہو تو وہ عبادت کے وقت نرم ہو سکتا ہے. اس کے لیے ریل گاڑی کی ضرورت ہے. ہماری اس مقدس دعا میں عبادت کا ایک پارٹ, ایک حصہ ریل گاڑی کا رکھا ہے. کیوں؟ اس لیے کہ ضروری ہے. لیکن ہم نہیں سمجھتے ہیں گریا اور زاری کسے کہتے ہیں. ہم نے کبھی سوچا بھی نہیں کہ یہ گریا کیا لفظ ہے اور زاری کیا لفظ ہے. گریا فارسی کا لفظ ہے اور ہماری روایت کا تعلق رہا ہے فارسی زبان سے, کیونکہ ہمارے پیر اکثر ایران سے آئے, اس لیے اور ہمارے امام بھی ایران میں رہ کر آئے, ایران کی زبان اور ایران کی روایت لے کر آئے. اس کے علاوہ اسلام کے اندر عربی کے بعد فارسی کی اہمیت ہے. بہرحال گریا و زاری کہتے ہیں آنسو بہانے کو اور اپنے آپ کو عاجز قرار دینے کو. گریا گریستن رونا اور گریا آنسو بہانا رونا, زاری خود کو عاجز اور محتاج قرار دینا. لیکن ہم گریا و زاری کس طرح کرتے ہیں اس زمانے میں خصوصاً, کیونکہ ہم کسی حد تک ہمارے دل کے اندر سختی آ گئی ہے. تاہم مایوسی نہیں ہے اسماعیلی مذہب میں, نا امیدی نہیں ہے. جاننے کی ضرورت ہے, کوشش کی ضرورت ہے. تو میں یہ کہہ رہا تھا کہ ہمارے مذہب کے اندر گریا گزاری کی کافی اہمیت ہے. اس لیے 3:30 سے اپنے دل کو نرم کرنے کے لیے کوشش کی جائے دینان کے ذریعے سے, اور خدا تعالیٰ کی نعمتوں کی شکر گزاری کے ذریعے سے, یا اپنے گناہوں کے تصور سے, یا دیدار کے شوق سے ہو سکے تو آنسو بہائے جائیں, یا کم سے کم دل کو نرم کیا جائے. مومن کوشش کرے تو کیا نہیں ہو سکتا ہے. اگر دل نرم ہو گیا اور آنسو بھی 2-4 ٹپک گئے گر گئے تو اس کے بعد ذکر پر بیٹھا جائے اور ذکر شروع کیا جائے. ذکر کو کس طرح کیس کرنا ہے؟ ذکر کو کیس کرنے کے لیے ہمارے اندر بہت سی قوتیں ہیں. ان میں سے 3 قوتیں خاص, دل کی زبان سے بولنا, دل کے کان سے اپنے بول کو سننا, اور دل کی آنکھ سے نقش کو دیکھنا. اگر نقش کا طریقہ نہیں ہے آپ کے پاس تو فکر کی بات نہیں ہے, کم سے کم 2 طاقتوں سے اس کو پیش کرے. دل کی زبان سے بولے اور دل کے کان سے سنے, کیونکہ کان سے سنے بغیر کوئی گفتگو, کوئی تقریب, کوئی بات چیت قائم نہیں رہ سکتی ہے. اب میں بات کرتا ہوں, اس بات میں میرے کان مدد دے رہے ہیں. اگر میں کانوں میں انگلیاں دے کے بات کروں تو کچھ پتہ نہیں چلے گا کہ میری زبان کیا کر رہی ہے. آپ کبھی دیکھیں بات کریں, کانوں میں انگلیاں دے کے بات نہیں بن پڑے گی. کیوں؟ بیلنس جو ہے اسی سے قائم رہتا ہے. کنٹرول جو ہے وہ یہی سے ہوتا ہے. निगरानी भी यही से होता है। ज्यादा आप अपनी इस उनको दिल के कानों से खूब सुने और बिल्कुल तवज्जो से सुने। साथ ही साथ इसमें रफ्तार और स्पीड की भी बात है। कुछ हजरात का ख्याल है कि साथ रीडिंग के साथ जिक्र को मुआफिक किया जाए। मैं इस बात के खिलाफ हूँ। ये कुदरती जिक्र नहीं है क्योंकि जिक्र की स्पीड बहुत फास्ट है और ब्रीदिंग जो है वो बहुत स्लो है। अगर हम जिक्र को ब्रीदिंग के साथ रखे उस वक्त मालूम कितने कितने वसवसे और परेशान ख्यालात हमारे दिल में आए। ये किस तरह मुमकिन है जबकि जिक्र जहाज है जंग और जंग स्लोली नहीं की जाती है आराम से। जंग बहुत फास्ट बहुत तेजी से की जाती है। जहाज आपको तस्वीर मिलता है कि कोई मुजाहिद जिसके हाथ में तलवार है सुनोली सुनोली तलवार चलाता है। ये मुमकिन नहीं है। इतने में कोई आएगा उसके हाथ को काटेगा तलवार को छीनेगा उसको कत्ल करेगा। अगर जान बचाना है डिफेंस करना है और दुश्मन को कत्ल करना है और जिस्म की पूरी कुव्वत से काम लेना है तो सीधे से हर तरफ तलवार चलाई जाए। तो जिक्र तलवार है। जिक्र तलवार दो तलवार और तलवार में जुल्फिकार है। इस जुल्फिकार को तेजी से चलाए जाए बहुत तेजी से। इसका अंदाजा ये है कि एक घंटे के अंदर अंदर अगर आपका इसम चार हर्फ का है तो 10,000 दफा बोला जाए 10,000 दफा। एक अंदाजा है जो गिनती नहीं है और ये गिनती किसी उस्ताद ने किसी एक्सपर्ट ने अंदाजे के लिए गिनकर तकदीर गिनकर ये तादाद बतलाए है। तकरीबन 10,000 दफा आप बोल सके इतनी चीजें हो तब कामयाबी होगी नहीं तो आपको वसवसे सताएंगे। दूसरी बात जो नोट करने के काबिल है आप दबाव डाले प्रेशर से काम ले जिलतने से नहीं सुस्ती से नहीं आराम से नहीं क्योंकि जहाज है। जहाज इन जंग वार होली वार जहाज नफ्स के खिलाफ शैतान के खिलाफ और वसवसों के खिलाफ जंग अपनी पूरी ख्वाहिशात को खत्म करने के लिए है। लिहाजा आप किस तरह आराम से ये जंग कर सकते तो बहुत तेजी से काम देना है और बहुत प्रेशर से दबाव से। मूड क्या होना चाहिए मूड 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 के लिए मैं आपको एक मिसाल पेश करता हूँ। आपने दो बच्चों को लगते हुए देखा है किसी खिलौने पर या किसी चीज पर। एक किसी कदर कमजोर लड़का है एक पावरफुल है एक वीक है और जो ताकतवर है वो उस वीक से खिलौना छीनना चाहता है तो उस वक्त जो कमजोर है वो रोता है वो जोर भी लगाता है रोता भी है। तो आप उस वीक बच्चे के मुंह से प्यार करें आवाज तो छोड़े उसकी तरह नहीं रोए आंसू भी कहने जाए तो कोई फिक्र की बात नहीं है लेकिन मूड आपका वही हो। उसमें दो बातें होती है उस बच्चे में जो रोता है गैरत दबाव प्रेशर और आजीजी दोनों एलिमेंट एक साथ होते हैं। ज्यादा आपका मूड अंतिम अकोर का मूड न हो बेफिक्री का मूड न हो खुशी का मूड न हो मस्ती का मूड न हो मूड बहुत किस्म के लेकिन वही मूड हो जिसमें दो एलिमेंट्स हो गैरत जोश क्योंकि जहाज है और आज भी जिस तरह मैंने एक बच्चे से मिसाल तो फिर उसमें आप कामयाब हो जाए। ये मूड की बात हुई और फिर बाद हजरात सवाल करते हैं उस वक्त तवज्जो कहाँ होनी चाहिए। कहीं भी तवज्जो नहीं इसम की तरफ और मीनिंग की तरफ तवज्जो। आप ये नहीं सोचे कि वो जिक्र गले में हो रहा है या पेशानी में है या दिल में है या कान में है इसको आप फिर आप भूल जाए। इसम को ले तवज्जो खिलाफ इसम की तरफ आप रखे और बोल और शुरू शुरू में आपको तकलीफ होगी दम घुट जाएगा आप बोर भी हो जाएंगे परेशान ख्याल से आपको तकलीफ होगी तो आप प्रेशर से काम लें जहाज की तरह काम करें। इसके दो फायदे हैं। एक फायदा ये है किस तकलीफ से आपके गुनाह यानी बख्श दिए जाएंगे। ये तकलीफ है ये मुशक्कत है लेकिन ये बहुत खास मुशक्कत है और इसका एक मकसद आला है। तो एक तरफ से आपके गुनाह बख्श दिए जाएंगे और दूसरी तरफ से आप उस किस्म को कैच कर सकेंगे और कैच करने का मतलब यह है कि वसवसे जो है वो कम से कम होते जाएंगे परेशान ख्याल। फिर इस सिलसिले में सवाल करते हैं کہ وسوسے کیا آتے ہیں؟ وسوسے اس لیے آتے ہیں کہ انسان ایک ریکارڈنگ مشین کی طرح ہے. دنیا والوں نے سائنسدانوں نے جو کچھ بنایا ہے تو انہوں نے دو ماڈل سے بنایا ہے. ایک ماڈل ان کے سامنے یہی کائنات ہے, یونیورس ہے. خدا نے یونیورس کے اندر جو کچھ بنایا ہے اس کو دیکھ کے آہستہ آہستہ سائنسدانوں نے کوئی چیز بنائی ہے. اور دوسری چیز, دوسرے ماڈل ان کے سامنے یہ انسان ہے. اس کے اندر بہت سی چیزیں, اس کو دیکھ کے انسانوں نے سائنسدانوں نے مشینیں بنائی ہے. تو اس میں یہ کہنا ہے کہ ریکارڈنگ کی خاصیت یہاں پر ہے, یہاں پیشانی میں ہے. جن کے وقت آپ جو باتیں کرتے ہیں, ہنسی, خوشی, مذاق, مخور اور درگت, شکایت اور دوسری دنیاوی باتیں جب کرتے ہیں, وہ سب چیزیں یہاں ریکارڈ ہوتی ہیں. سونے سے کچھ چیزیں نکل جاتی ہیں, پھر بھی یہاں ریکارڈنگ باتیں رہتی ہیں. صبح آپ اٹھتے ہیں, عبادت میں بیٹھتے ہیں تو عبادت کا جو کرنٹ ہے وہ جب چلتا ہے تو یہاں جو چیز سوئی ہوئی تھی یا یہاں جو چیز مری ہوئی تھی وہ جاگتی ہے, بیدار ہوتی ہے. جس طرح ریڈیو آن کرنے سے اس میں آواز پیدا ہوتی ہے, تو اسی طرح جب عبادت پر ہم بیٹھتے ہیں اس میں وہ کرنٹ ہے, روحانی طاقت ہے, جس کی وجہ سے ہمارے اندر جو کچھ ہے وہ زندہ ہو جاتی ہے. تو ہمارے اندر کیا ہے, وہ سوچے ہیں ہم نے جن کے وقت جو کچھ بھر دیا ہے, اس کے اندر جو کچھ ریکارڈ کیا ہے, وہی چیز بچتی ہے, وہی چیز بچتی. تو اس کے لیے آپ دن کے وقت احتیاط کریں. اے جو ہو کس طرح احتیاط کریں, آپ ایک کام کریں, آپ خدا کے کسی بھی نام کو یا مختلف ناموں کو لے, ان کا سہارا لے. کبھی کہیں یا علی, کبھی کہیں یا خدا, کبھی کہیں یا امام, کبھی کہیں یا مولا. جس طرح کسی مثالی مومن کو کبھی آپ نے دیکھا ہوگا, کسی اچھی بہن کو, کسی اچھی ماں کو, کسی اچھی شخصیت کو, اچھے مومن کو, کسی اچھے بزرگ کو دیکھا ہوگا کہ وہ اٹھتا ہے, بیٹھتا ہے, چلتا ہے, پھرتا ہے, تو خداوند کا نام لیتا رہتا ہے. ہر وقت اس کی زبان پر, دل میں خداوند کا نام جاری اور ساری ہے. جیسے کہ قرآن میں آیا ہے کہ یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم, وہ خداوند کو یاد کریا کرتے ہیں کھڑے کھڑے, یعنی چلتے پھرتے اور بیٹھتے بیٹھتے اور سوتے لیٹتے, ہر حالت میں خداوند کو یاد کرتے. اس کا فائدہ دو طرح سے, ایک یہ کہ وسوسوں سے مومن بچتا ہے, اور دوسرا اس کا جو کریڈٹ ہے صبح کی خصوصی عبادت میں ملتا ہے. پھر وہ سوچے کم آتے ہیں, پھر ذکر چالو رہتا ہے. ایسے نہیں, مومن آزاد ہے اور دل میں جو کچھ بھی آئے وہ کہتا ہے, کچھ احتیاط نہیں ہے, تو پھر یہ بڑا کام جو ہے یہ آسان نہیں ہے, کیونکہ یہ پیغمبروں کا کام. اس لیے دائم ذکر ہونا چاہیے. دائم ذکر کا مطلب ہے کہ ہمیشہ والے خدا کو یاد کیا جائے, خدا کا ذکر ہو, خدا کی حمد ثنا ہو. یہ ضروری نہیں ہے کہ یا مولا یا مولا یا مولا کہا جائے, مختلف طریقوں سے خدا کو یاد کیا جا سکتا ہے. اور سب نیک کام بھی ذکر میں شامل ہے, نیک نیت بھی ذکر ہے, اچھے خیالات بھی ذکر ہے, اچھے لوگوں کے ساتھ اچھی گفتگو کرنا ذکر ہے, خدمت ذکر ہے, بلائی کے کام ذکر ہے, جواب خانے کی خدمت, جواب کی ساری خدمت ذکر. تو ہمیشہ نیکی میں رہا جائے. اگر آپ کو دنیاوی کام میں جانا ہے وہاں بھی سنجیدہ ہو جائے. آپ نے دیکھا ہے عام انسانوں میں بھی ایک قسم کے انسان نہیں ہے, کچھ سنجیدہ ہے. سنجیدہ کو کیا کہتے ہیں, سنجیدگی, سیریس. آپ سیریسنیس قبول کرے, اسی کو اپنی جرات بنائے. اس میں کیا ہوتا ہے, ایک شرافت اسی میں ہے کہ آپ ایک بزرگ لیڈر, ایک اچھے انسان کی طرح بیٹھے کام کرے. فکر نہیں ہے, ضروری بات کہیں, جو غیر وقت ضروری ہے وہ لے کر آپ دنیا کو بچے. آپ نے امام کے ساتھ عہد و پیمان کیا ہے, آپ نے وہ کام اختیار کیا ہے جو پیغمبروں کا کام. میں نے شروع میں کہا تھا یعنی عبادت کے اتنے درجے ہیں, اور یہ جو آج کی عبادت ہے وہ انبیاء و اولیاء کی عبادت ہے, فرشتوں کی عبادت ہے. تو کیا فرشتے دن بھر مذاق اور مخول کا لیا کرتے ہیں؟ ایسا نہیں کرتے, وہ دائم ذکر رہتے ہیں فرشتے. تو آپ طرح طرح کے ذکر کی لذتوں سے محظوظ ہو جائیں. خدا کی یاد ایک باغ کی طرح ہے, ایک گلشن کی طرح ہے, اور گلشن میں قسم قسم کے پھول ہوتے ہیں. ایک انسان ان پھولوں سے لذت حاصل کرتا ہے, کچھ کو دیکھتا ہے, کچھ کو سونگتا ہے, اس کو مزہ آتا ہے, اور باغ کے اندر طرح طرح کے پھل ہوتے, ایک انسان کچھ کو کھاتا ہے, کچھ کو سونگتا ہے, کچھ کو دیکھتا ہے. اسی طرح آپ کے سامنے جسم کی نعمتیں بھری ہوئی ہیں, تو خداوند کو یاد کرے, کبھی شکر گزاری کے طور پر خدا کو یاد کرے کہ اس نے کیسی کیسی آپ کو نعمتیں عطا کی, کبھی اس کی تعریف کرے, کبھی اس سے کچھ مانگے, تو آپ کے اور مالک کے درمیان ظاہر میں نہ صحیح دل میں صحیح آپ کو شرم آتی ہے, چونکہ زمانہ بدل گیا ہے. آپ اگر بسم اللہ الرحمن الرحیم کہیں تو کسی معاشرے میں جاتا آپ کو شرم آئے گی, کہ مجبوری ہے تو آپ اپنی اصول کو پیش نہیں کر سکتے ہیں, تو آپ دل میں کریں اور پھر نمک کے کھانے کے بعد شکر کریں. مقصد کیا ہے اس میں, فلسفہ کیا ہے؟ فلسفہ یہ ہے کہ صبح آپ نے دیدار کرنا ہے, اس دیدار کے لیے بہانی چاہیے, اور ہر قسم کے بہانوں سے آپ عبادت کمائے, نیکی کمائے, چونکہ آپ نے خدا سے دوستی قائم رکھی. خدا سے دوستی پیغمبروں کا کام, اولیاء کا کام, آپ صرف مومن ہیں اور آپ کو حقیقی مومن بننا اور پھر اولیاء اور انبیاء تک جانا ہے, اس لیے آپ ایک کامیاب کوشش کے بغیر یہ کام نہیں کر سکتے. اس لیے آپ کو دائم ذکر رہنا چاہیے تاکہ صبح جو وقت یہ غلط ہے وہ کامیابی سے آگے بڑھے اور بس اسے کمائیں. یہ میں اس لیے کہتا ہوں کہ بعض حضرات کی یہ شکایت ہے یا یہ سوال ہے کہ جب وہ خصوصی عبادت پر بھیجتے ہیں تو ان کے وسوسے آتے ہیں اور دل جو ہے وہ ذکر کی طرف متوجہ نہیں ہوتا, اس کی وجہ یہ ہے. دوسری بات, آپ گناہ کو مانتے ہیں یا نہیں مانتے؟ حالانکہ بشر ہیں, انسان ہیں, تو گناہ ہے. آپ کو تعجب ہوگا گناہ کیسا, ہم جمع خانے میں آتے ہیں اور نیاز پیتے ہیں, تصویر پڑھتے ہیں, پھر بھی گناہ. ہاں گناہ تو ہے, پھر آپ سوچیں گے کہ ہمارا دسن صحیح ہے, تین وقت کی دعا بندگی صحیح ہے, اور پھر بھی ہماری روحانی ترقی نہیں ہے. میں نے کبھی کہا تھا یہ عام بندگی ہے, یہ دینی بادشاہ کے لیے تابداری ہے, یہ اس کے لیے ٹیکس ہے, یہ اس کے لیے رعیت بننا ہے. اس کی سلطنت میں جب ہم رہتے ہیں تو یہ ہمارا فرض ہوتا ہے کہ اس کو ہم بعض اخراج دیں, اس کے لیے ٹیکس ادا کریں, اور بعض کام ایسی کریں کہ ان کا معاوضہ ہم کو نہیں ملے گا, اور وہ معاوضہ یہی کچھ ہے کہ وہ ہماری حفاظت کرتی ہے گورنمنٹ یا وہ بادشاہ, لیے ہمیں اس کے لیے کچھ کام کرنے ہیں. اگر ہم کو بادشاہ کے ساتھ, پریسیڈنٹ کے ساتھ دوستی قائم رکھنی ہے تو خصوصی قربانیوں کی ضرورت ہے, اسپیشل سیکریفائس کی ضرورت ہے. وہ یہ ہے کہ ہم اپنی عادتوں کو چیک اپ کریں گے, ہمارے اندر کیسی کیسی عادتیں ہیں. اگر ہم اپنی بری عادتوں کو نہیں سمجھتے ہیں تو یہ ہماری بدبختی ہے. اگر ہم دانا ہیں اور ہماری نظر کام کرتی ہے تو چیک اپ کرنے کے بعد ہم کو وہ نتائج ملنے چاہیے کہ ہماری عادت کیا ہے, ہماری خصلت کیا ہے, ہم میں وہ بری بات کون سی ہے جو نہیں ہونی چاہیے. اس کا علم ہونا چاہیے, یہ معلوم ہونا چاہیے. معلوم ہونے سے یہ فائدہ رہے گا کہ ہم آہستہ آہستہ اس کو ختم کریں اور اچھی عادتوں کو اپنائیں تاکہ ہم جو خصوصی عبادت ہے اس میں کامیاب ہو جائیں. دوسری بات, ہم کو یہ سمجھنا چاہیے کہ ہر کام کے لیے ایک سٹینڈرڈ ہوتا ہے, سٹینڈرڈ معیار, یعنی ہر بڑے منصوبے کے لیے کتنی رقم خرچ ہوتی ہے یا کتنا کام ہے اس کا تخمینہ ہونا چاہیے ہمارے پاس. دنیا کے اندر کوئی بھی سکیم, کوئی حکومت, کوئی قوم, کوئی شخص جو کامیاب ہے کاروبار کی کوئی سکیم, کوئی پروجیکٹ سامنے نہیں رکھتا ہے جبکہ اس کا تخمینہ اسٹیمیٹ نہیں کر سکتا. تو اس کام کا اسٹیمیٹ ہونا چاہیے. وہ اسٹیمیٹ اس طرح سے ہو کہ ہم پیغمبروں کی زندگی کو دیکھیں, ان کی عبادت کیسی تھی, ان پر کتنی کتنی مصیبتیں آئیں, یہ مصیبتیں اور وہ سجدے اور وہ تسبیح, وہ نماز, عبادت, سب ملا کر عبادت, عبادت میں کام تھا, ان کی مصیبت بھی, ان کی بیماری بھی, اور ان کی جنگیں بھی, دشمن کی طرف سے ان کو جو اذیت پہنچی وہ بھی. اب ہم کو اسٹیمیٹ ہو گیا کہ جو پیغمبروں کی عبادت ہے یا جو پیغمبروں کا درجہ ہے اس تک جانے کے لیے کتنا کام ہم کو کرنا. مطلب اس کا یہ ہوا کہ اگر ہم کامیاب نہیں ہیں تو اس کی وجہ یہ ہے کہ ہم محنت نہیں کرتے, اس کے لیے بہت محنت کی ضرورت ہے. ایک اور بات سنیے, جنگ بدر, بدر کی لڑائی رسول اللہ کے اصحاب نے جو لڑی وہ اسلام میں پہلی جنگ ہے. اس جنگ سے پہلے جن کے پاس زور تھا وہ کامیاب نہیں تھے. جب جنگ میں نکلے اور بدر کی لڑائی کی تو اس وقت خاص خاص جو اسماعیلی تھے, اس وقت ان کا نام اسماعیلی نہیں تھا, مسلمان ہی ان کا نام تھا, تو ان خاص بندوں کی روحانی ترقی ہوئی اور بڑے کام میں وہ کامیاب ہوئے. کیوں؟ اس لیے ان پر سختی آ گئی جنگ کی وجہ سے. ان کا ٹوٹل مشقت کا جو ٹوٹل نہیں بن رہا تھا اس سے پہلے وہ بن گئے. اور قرآن دیکھیں, جنگ بدر کے قصے کو پڑھے, کسی ایکسپرٹ سے پوچھیں یا انڈیکس میں دیکھیں کہ جنگ بدر کا ذکر کہاں ہے, آپ کو مل جائے. تواریخ میں دیکھیں, اس سے آپ کو اندازہ ہونا چاہیے کہ محنت بہت کم ہے. ابھی ظاہری جنگ نہیں ہے, اس سے ٹوٹل کے لیے آپ کو تھوڑی سی خدمت کرنی ہوگی, جماعتی خدمت, اور کچھ عبادت کرنی ہوگی, اور کچھ دن کے وقت ذکر کرنا ہوگا, اور کچھ اپنی عادتوں کی کریکشن کرنی ہوگی, تب کوئی ٹوٹل بنے گا. آپ نیت رکھیں تو یہ کام ہو جائے گا. میں نے کہا کچھ قومی خدمت سے کمانا, کچھ جمع خانے کی حاضری سے کمانا, کیونکہ یہ بھی اس میں کاؤنٹ ہو جاتا ہے, جمع خانے کی حاضری سے کچھ کمانا اور کچھ دن جو وقت سیریس رہنا, وہ خداون کو یاد کرنا اور اپنی عادتوں کی کچھ اصلاح کرنا, اور ساتھ ہی ساتھ کچھ دینی مطالعہ, علم بھی ضروری ہے, اس سے کچھ فائدہ اٹھانا, اور کچھ بے شک میں جو صحیح طریقہ ہے اس سے فائدہ اٹھانا, اور کچھ جس رفتار سے ذکر کرنا چاہیے اس سے تھوڑا فائدہ اٹھانا, اور کچھ کس موڈ میں عبادت کرنا چاہیے اس سے تھوڑا فائدہ اٹھانا, تو اسی طرح آپ کا ٹوٹل بن جائے گا اور آپ کامیاب ہو جائیں. اور ایک اور خاص بات یہ ہے کہ انسان کو کسی کام سے عشق ہو تو وہ کام مکمل ہو جاتا ہے. آپ کو امام سے عشق ہونا چاہیے, اور امام سے عشق ہونے کی وجہ سے اس کام سے بھی عشق ہو, آپ کو بھی قراری ہو. ایک عورت, ایک مہربان ماں, جس کا کوئی بچہ ہو, دودھ پینے والا بچہ, رات کو کتنی دفعہ جاگتی ہے, بعض اوقات وہ 10-12 مرتبہ جاگتی ہے, وہ بور نہیں ہوتی ہے, کیونکہ اس کو اپنے بچے سے عشق ہے, محبت ہے, مہر ہے, اس کے سینے میں مہر ہے, محبت ہے, پیار ہے, ممتا ہے, تو جاگتی ہے خوشی سے, مٹھاس سے, اور اس کو خوشی ہوتی ہے 10-12 دفعہ بھی جاگتی. اسی طرح ہمیں اس کام سے عشق ہونا چاہیے. دوسری مثال, ایک کاروباری جس کا کاروبار کامیاب ہے یا وہ کاروبار کو, بزنس کو کامیاب کرنا چاہتا ہے, تو رات کو کتنی دیر سے سوتا ہے اور کتنے سویرے جاگتا ہے, کہ اگر جاگنے کا موقع ہے تو پرواہ نہیں کرتا ہے, نیند کی وہ بھوک کی پرواہ نہیں کرتا, اس کو کوئی غم نہیں ہے, بس اس کو کام سے پیار ہے. تو جب تک کام سے پیار پیدا نہ ہو تو کس طرح وہ کام انجام پاتا ہے. وہ کسی بھی کام سے تلخی ہو, مٹھاس نہ ہو, لذت نہ ہو, وہ کام انجام نہیں پاتا. اس کام کے لیے مومن کے دل میں شوق, جذبہ, پیار ہونا چاہیے, تاکہ یہ کام اس کو آسانی سے پیدا ہو جائے. آپ کو ایک مثال بتاؤں کہ کسی چیز سے جب محبت ہوتی ہے تو اس محبت کے اندر کتنی قوت ہے. فرض کریں ایک غریب آدمی کو سونے چاندی کا تھیلا ملا, یا کسی وجہ سے اس کو بڑی رقم ملی اور بہت سے پیسے ملے, تو وہ رات کو سو نہیں سکتا, کھا نہیں سکتا, پی نہیں سکتا. تو اس لیے کہ اب اس کو اس رقم سے, اس دولت سے عشق پیدا ہو گیا, عشق نے جگہ لے لی, پیٹ میں بھی عشق بھرا, دل میں بھی اور آنکھوں میں بھی عشق بھرا, لہذا نیند کے لیے آنکھ میں جگہ نہیں ہے, کھانے کے لیے پیٹ میں جگہ نہیں ہے, اور تمام جگہیں عشق نے لے لیا ہے, اور اب اس کو کوئی خیال نہیں. یہ پیسوں کی محبت کی مثال. اگر ایمان سے عشق ہو اور عبادت سے عشق ہو تو کوئی مشکل نہیں ہے. اور دوسری مثال جانوروں میں دیکھیں کہ پیار اور عشق میں में क्या ताकत है। आपने कभी देखा है, कभी सुना है, लेकिन इस कंट्री में मैं नहीं समझता हूँ कि आप नई नकल इन बातों को देखिए। शायद किताबों में उन्होंने पढ़ा होगा, परिंदों में से एक परिंदा है जो मुर्गी है, जिसको आप इंग्लिश हिन कहते हैं, जब वो अंडों पर बैठती है, अंडों को सेकती है, वो खाने पीने से गुजर जाती है। क्यों? अंडों से उसकी मोहब्बत पैदा होती है, ये कुदरती मोहब्बत है। हालांकि वो जानवर यानी मुर्गी इस कदर तमा रखती है खाने पीने के लिए कि वो सुबह होती है तो निकल जाती है और रिज़्क की तलाश करती है, चूंच मारती है जमीन में, और फेरती नहीं है, रुकती नहीं है जब तक कि अंधेरी नहीं होती, और उसको बच्चों से, चूजू से, चिकन से भी इतनी मोहब्बत है कि वो लकड़ी की तरह सूख जाती है, खाने पीने से गुजर जाती है। क्यों? मोहब्बत आ गई। देखा, मोहब्बत की ताकत है। आप चाहते हैं कि ख्याल दूर हो जाए, मोहब्बत की ताकत के बगैर इन ख्याल को कति दूर नहीं कर सकते। आप ईमान से इश्क पैदा करें, इबादत से इश्क पैदा करें, और आशिक बने, और आशिक बनने के लिए जिद्दोजहद करें। और आशिक बनना है तो मासूक का ये तकाजा है कि आप कुर्बानियां दें, कुर्बानियां दें, कुर्बानियों पर कुर्बानियां, कुदरती कुर्बानियां और बनावटी कुर्बानियां। कुदरती कुर्बानियां ये है कि कभी कभार मोमिन पर इम्तिहान आता है, कोई नियमत खुदावंद वापस लेता है, अल्लाह लेता है, कोई अजीज, कोई जान, कोई माल, कोई दौलत, कोई इज्जत लेता है, ये कुर्बानी है, ये चाहता है लेता है। इसमें अगर आप आशिक हैं और आशिक बनना चाहते हैं तो आप शुक्र गुजार हैं, आप उसके दीदार को चाहें, इस वक्त आपकी कामयाबी है। अगर कुदरती तौर पर कोई इम्तिहान नहीं आता है तो आपके लिए न्याय बेहतर है, तो शुक्र करें कि आप पर कोई इम्तिहान नहीं आता है, तो आप इसकी बजाय मुशक्कत को बदल, किस सूरत में मुशक्कत? अब रात को उठे इसको मुशक्कत नहीं करें, ये राहत है। अब तंदुरुस्त है, आपके घर के अफराद सलामत है, ईमान सलामत है, ये इश्क है, ये मुशक्कत नहीं, ये मुसीबत नहीं, ये राहत है। आप जागे, उठे, नींद को खत्म करें, जलान की राह में यानी मौलाज की राह में नींद को कुर्बान कर दे। बुजुर्गों ने अपनी जाने कुर्बान की, सारी जायदाद कुर्बान कर दी, और अपने औलाद को भी ये कुर्बान की, वतन को कुर्बान किया, हर चीज को कुर्बान किया। आप कुर्बानी के बगैर किस तरह कामयाब हो सकते हैं? आप इरादा करें, आप अजीम इरादे से काम लें, हिम्मत से काम लें, तो आप कामयाब हो गए। ये काम बहुत बड़ा है, बहुत बड़ा है। इसके अंदर तमाम पैगंबरों के मौजज़े समूह हुए हैं। आप जब कामयाब हो जाएंगे तो आपको जो रूहानी दौलत मिलेगी उसकी कोई हद हिसाब नहीं, आपको खुदा मिलेगा। कुंतु कंजन माफियन फअहबबतु अन उरिफा फखलक्त फिल खल्क। देखिए, खुदा फरमाता है, तुम्हें जो छुपा हुआ खजाना था मैंने चाहा कि मेरी शिनाख्त हो, मेरी पहचान हो, मुझको पहचान आ जाए, तो मैंने इसके लिए इंसानों को पैदा। अच्छा, इंसानों को पैदा करने से खुदा का मकसद पूरा हो गया? खुदा को पहचानते हैं क्योंकि खुदा ने लोगों को पैदा किया। नहीं, इसके मानी ये नहीं है, ये आम मानी थे, खास मानी ये है। अगर हम खुदा को नहीं पहचान रहे हैं तो समझना चाहिए कि हम सही मानों में पैदा नहीं हुए। ये पैदाइश दो तरह से है, एक पैदाइश ये जो जाहिर पैदाइश, एक पैदाइश हमारी रूहानी पैदाइश। कभी हमने मजलिस में कही थी जन्म दो तरह से, शायद कल की मजलिस में हमने ये बात कही थी, जन्म दो तरह से, एक जिस्मानी जन्म, एक रूहानी जन्म। तो खुदा ने जब कहा कि मैंने अपनी शिनाख्त के लिए लोगों को पैदा किया, इस पैदाइश को खुदा की मुराद क्या है? ये पैदाइश या वो पैदाइश? वो पैदाइश ये नहीं, वो पैदाइश हो तो शिनाख्त होती है, इस पैदाइश में खुदा की शिनाख्त नहीं होती है। इस पैदाइश का अगर खुदा की शिनाख्त होती तो अब तक शिनाख्त होती और सब आम खुदा को पहचानते और उसको एक खजाने की तरह लूटते। ये बात नहीं, आपको खुदा एक खजाने की तरह मिलने वाला है। उसके क्या मानी? बहुत मानी है, बहुत मानी है, बहुत मानी है। खुदा ने अपने दूसरे नामों में कभी तो कहार कहा यानी जबरदस्ती वाला, कभी जबार कहा यानी जबर वाला, कभी अजीजुल इंतकाम कहा इंतकाम लेने वाला। ये नाम हमको नहीं चाहिए, इसमें खौफ का तस्वीर।
ہم کو یہ نام نہیں چاہیے, ہم کو خدا کا وہ نام چاہیے جو اس حدیث میں ہے, چاہے چھپا ہوا خزانہ. یہ بہت بہت راحت کا نام ہے, بہت مہربانی کا نام ہے. اس کا یہ اشارہ ہے کہ جب ہم کو خدا کے خزانے کے حصے سے ملے گا تو ہم اس کو لے لیں گے. کتنی مہربانی ہے, کتنی رحمت ہے, کتنا کرم ہے, کتنی عظیم نعمت ہے کہ خدا خود کو ایک خزانہ بنا کر ہمارے سامنے آتا ہے. اس وقت ہم کو کچھ کہے گا نہیں کہے گا. خدا ہماری جائیداد, ہماری ملکیت, ہمارے لیے جواہر, ہمارے لیے موتی, ہمارے لیے سونا اور چاندی کی حیثیت سے آئے گا. ہم اس کو لیں گے, ہم اس کو لیں گے, ہم اس خزانے کے مالک ہو جائیں گے. وہ ہمارا مالک نہیں ہوگا, ہم اس کے مالک ہو جائیں گے. اس کے ذمہ خدا کے نام میں سے سب سے اچھا نام یہ ہوگا. اس وقت ہوگا جب ہم اس خصوصی عبادت میں کامیاب ہو جائیں اور معرفت کے اعلیٰ مقام پر پہنچے تو تب خدا ہم کو خزانے کی عزت ملے گا. اس سے بڑھ کر اور کیا ہو, کچھ لوگوں کی امید ہے کہ ان کو باغ ملے گا, جنت عربی میں گارڈن دے سکتے ہیں, ان کو گارڈن ملے گا, اس میں پھل ہوں گے, فروٹس ہوں گے, کھائیں گے پیئیں گے. ان کا تصور ہے, ارے بابا ہم نے دنیا میں کھایا پیا دیکھا, ہم کو ایسی جنت ہی چاہیے, ہم کو خدا چاہیے, ہم کو خدا چاہیے اور ہمیں خدا کو لینا ہے ایک چھپے ہوئے خزانے کی طرح. اس بڑے کام کے نتیجے میں یہ خزانہ ملنے والا ہے, اور اگر اس کے نتیجے میں خدا کا ملنا چاہیے تو اس کے لیے بہت سی قربانیوں کی ضرورت ہے, بہت سی قربانیوں کی ضرورت ہے, بہت سی قربانیوں کی ضرورت ہے. ہزار جانے قربان کرے ہم, دنیا میں ہزار بار آئے اور ہزار عمرے ہم کو ملے, ہزار بار ہم کو زندگی ملے اور ہر بار ہم اس زندگی کو جانان کی راہ میں, معشوق کی راہ میں خرچ کریں, صرف کریں, قربان کریں, تو بھی کچھ نہیں اس چھپے ہوئے خزانے کے مقابلے. یہ اتنا بڑا خزانہ یعنی خدا, خدا خود کو خزانہ قرار دے کر ہمارے حوالے کر دیتا ہے, اپنے نور کو, اپنی کتاب کو, اپنی قدرت کو, اپنی علم کو اور اپنی ہر نعمت کو ہمارے حوالے کر دیتا ہے. اس معرفت کے انجام میں, اس معرفت کے نتیجے پر تو ہمیں معمولی کام نہیں چاہیے, معمولی ہمت سے یہ کام نہیں بنے گا. آپ اپنی تصور کو بدلے, اپنے ارادے کو مضبوط کریں اور آپ اس رستے پر مضبوطی سے ثابت قدمی سے چلیں. جن کو یاد کرے خداوند یاد کرے اور اپنی عادتوں کی اصلاح کرے, امام کے ارشادات کے مطابق عمل کرے, دنیا کو بے شک حاصل کرے لیکن دنیا کی محبت میں ہو, عادت میلا سے ہو. دنیا دو دن کے لیے ہے اور عبادت زندگی سے دلچسپی رکھے, جمع خانے میں مائزہ ہیں, اس حد تک ہو سکے جمع خانے میں آئیں اور کئی مہینوں میں عبادت زندگی کریں. تو یہ عبادت کا طریقہ کار ہے, یعنی کس طرح عبادت کرنا چاہیے اور کیوں دل میں پریشان خیالات آتے ہیں. باقی اس کے لیے یہ ہے کہ حضرت موسیٰ علیہ السلام نے 40 دن تک اس سلسلے میں حضور میں عبادت کی تھی, قرآن حضرت نے غار حرا میں یہ کام کیا تھا. اور آپ کو یہ بتلانا ہے کہ یہ جو کار وجود یا بول یا اس نظم کا کام ہے یا غلط ہے, سب سے پہلے حضرت آدم علیہ السلام کو خدا نے یہ حکم دیا تھا. وہ علم آدم الاسماء کلھا میں تین چیز کا ذکر ہے, یعنی آدم کو خدا نے تمام اسم سکھائے. وہ یہ ہے اس نے آدم کے ذریعے سے تمام علم دیا, اور فرشتوں میں بھی یہ بات ہے. انجیل کتاب کو دیکھ کے یوحنا کی انجیل کو اٹھائیں, اس میں بول کا ذکر ہے. وہ اس طرح سے کہ شروع میں ایک کلمہ تھا, ورڈ تھا, وہ ورڈ خدا میں تھا اور وہ ورڈ خدا تھا. اس نے زندگی کی روشنی کی, زندگی کا نور تھا. اور اس طرح یہ بول کا ذکر ہے. اور آن حضرت کو حضرت ابو طالب علیہ السلام نے بول دیا تھا, تمام پیغمبروں میں بول تھا, اور امام میں بول ہے, اور امام کا نور بول ہے. امام کا نور ایشانی میں ماتھے میں بولتا ہے, جو بول ہے وہ بولتا ہے, مگر اس طرح سے نہیں بولتا جو ہم بولتے ہیں, وہ آٹومیٹک بولتا ہے. اگر ہم یا علی کہتے ہیں مثال کے طور پر, تو وہ علی کا اسم امام کی پیشانی میں علی 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 کہتا ہے, یا علی نہیں کہتا ہے. یہ یا ہماری طرف سے, इमाम की तरफ से या नहीं है, जिसे तो चुकाने के लिए या आता है ए ओ के मानी में, लेकिन उसमें जो ये जिक्र करता है वो किसी और के लिए पुकारने के तौर पर नहीं है, वो वहाँ जिंदा होने के तौर पर है, और कुछ ट्रेनिंग होती है, लाइटनिंग होती है, रोशनी फेरती है, रोशनी फेरने के लिए है। और इसलिए इमाम में जो सबसे बड़े खुजिए, इमाम में सबसे बड़ा जो पावर है वो नहीं है इत्मीनाजम, और इमाम अपने फर्जंद को इसी इत्मीनाजम के जरिए से सब कुछ देता है, और इसी भी देता है, आपको भी देता है, इमाम अपने जानशीन को भी देता है, आप में और इमाम के जानशीन में कोई फर्क नहीं है, सिर्फ एक फर्क है, एक बात का फर्क है, वो है कि आप इमामत की गद्दी के मालिक नहीं हो सकते हैं जाहिर, लेकिन बातिन में हो सकते हैं, जहाँ भी एक दुनिया है इसमें आप हो सकते हैं, लेकिन इस जाहिर दुनिया में नहीं हो सकते, जन्म में नहीं हो सकते, ये फर्क है, बाकी नवाजिश में कोई फर्क नहीं है। इमाम अपनी जिस्मानी फर्जंद को भी इतना नवाजता है रूहानी में, और आपको भी इतना नवाजता है, पर फर्क ये है कि वो इमाम का फर्जंद गद्दी का वारिस बनता है, जानशीन बनता है, आप इस जन्म में नहीं बनते, और इसके अलावा इसके मौजूदात है तो लातादाद है, जो बेशुमार है, तो लिहाजा शायद कल को फिर इबादत के नतज रिजल्ट अजायबात किरामा मौजूदात मेरेकल साजिद करेंगे, जबकि इंतजार और कमरिया साहब की तरफ से और स्टेशन के पसंद की तरफ से, जब तो कल शाम के मेरेकल इबादत में ही उनका जिक्र करेंगे, ताकि आपको इसमें के एक्सेप्शन हो, आप उनकी हौसला अफजाई हो, आप इश्तार लगाए, क्योंकि इंसान किसी चीज का आशिक कब बनता है, उस वक्त जबकि उसकी खुदियों को देखता, तो एक कशिश पैदा होती है, एक्सेप्शन पैदा होता है, ये एक्सेप्शन हम नहीं चाहते हैं कि आपको बनावटी पैदा करें, बनावटी चीज का कोई जवाब नहीं है, हम हकीकत बयान करेंगे तो खुद ब खुद आपके अंदर वो जज्बा उभरेगा, वो उभरना चाहिए, आप में शायद इंशाल्लाह पैदा होगा कि किसी इबादत के लिए, कल मौला ने चाहा तो हम इबादत के किसी इबादत के रिजल्ट अजाइबात और अंकुर देखा आओ शायदात निकल बयान करें, और इसी के साथ मैं माफी चाहता हूँ, आवाज जरा गिरी हुई है, रात को मजा नहीं आया हुआ होगा, तो फिर आवाज को छोड़ दें, आप मतलब की मानी को ले लेना, और मांग से आपका काम है, इलम की काम है। एक बात के ऊपर आखिर में जोर देता हूँ कि आप दो चीजों पर जोर देना, इलम को और इबादत को, दोनों को अहमियत देना, और आज मैंने इलम पर जोर इसलिए नहीं दिया, शायद समझा कि कल मैंने इस पर तकरीर किया था, लिखा दिया था, लेकिन हो सकता है कि इस हजरात कल नहीं थे, इस वक्त इसी लाजमी जीना मुनासिब समझता हूँ कि इलम को भी अहमियत देना, इलम और इबादत एक विन इलम है, और दूसरा विन इबादत है, एक पांव इबादत है और दूसरा पांव रूह का, एक पांव इबादत है दूसरा पांव इलम है, इसलिए दोनों चीजों को लेना, और अखिल में एक लाख के इजाफे के साथ ये कहूँगा, जैसा कि मैंने कहा था, कुछ तो बेचनी
हमारे अमाल में से नीतियां ज्यादा होनी चाहिए, तो खुद ब खुद सुबह की इबादत दुरुस्त हो जाए, हमें ज्यादा से ज्यादा नीची की तरफ तवज्जो देनी चाहिए, कोई भी नीची जो नीची है खिदमत है, इस तरह से हम कामयाब हो जाएंगे, और इसी के साथ मैं अपनी गुफ्तगु को खत्म करता हूँ, और मुफ्ती साहब और कामयाब साहब जैसे भी फरमाएं, ट्रांसलेशन के लिए अगर जरूरत है तो हफ्ते करके ले लिया जाएगा, और आप समझते हैं और मुफ्ती साहब समझते हैं, क्या समझ गए हैं, तो ठीक है, याली मदद।